घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार. नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ. म ओम प्रकाश पाण्डे. शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ. कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्गको बौनिया सडक खण्ड सुचारू. सरकारले गरेका राम्रा कार्यको समर्थन र नराम्रा कार्यको आलोचना गर्नु प्रतिपक्षीको धर्म रहेको पूर्व मन्त्री भट्टको भनाइ. सुदूरपश्चिम प्रदेशका इन्जिनियरहरूलाई खरिद व्यवस्थापन तालिम प्रदान. उपनिर्वाचनमा बैतडीमा 4,000 बढी मतदाता सहभागी हुने. जिल्ला परिकारले बाजुराद्वारा सवारी साधनको चेकजाँचमा कडाई. नेपाली काङ्ग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेद्वार चयन गर्ने जिम्मा पदाधिकारीलाई. र नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान मल्ललाई प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन.
खानु खाए के मिठी न खेलन आइए हला.
तेरे संग खेलत के तो अच्छो लागत है.
अहाँ आपन खेल के मेर घर जाएंगे और संगे कथा पढ़ेंगे हला.
अहाँ मौके फिर मेरे या रोज दिन घर में पढ़न कहा था और मेरे पढ़ो भाव सुनत फिर है.
हाँ हाँ, मैं फिर रोज दिन घर में हल्ला ना हुनिया बिच्चा में बैठ के पढ़ता हूँ. अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है.
तेर अब मेरे बात कितो मिलता है.
तभी तो अपन मिलन वाले संगी भाई हैं.
कक्षा 1-2-3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सीखत हो उतुए जद्दी समय दियो. दिन के कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है.
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मन्त्रालय से जारी.
अब समाचार क्रम विस्तारमा. कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्गको बौनिया सडक खण्ड सुचारू भएको छ. दुईजना बालकको बसको ठक्करबाट ज्यान गएपछि अवरुद्ध भएको सडक खण्ड पुनः सुचारू भएको इलाका प्रहरीकारले बौनियाका इन्चार्ज प्रहरी निरीक्षक ध्रुव विष्टले शुक्ला फाटा एफएमलाई जानकारी दिनुभएको छ. यो समाचार तयार पार्दासम्म पीडित पक्ष, महाकाली यातायातका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी लगायत बीच छलफल भइरहेको थियो. कैलालीको बर्दगोरियामा बसको ठक्करबाट घाइते भएका दुईजना बालकको उपचारका क्रममा ज्यान गएको हो. बिहिबार साँझ 5 बजेतिर महेन्द्रनगरबाट काठमाडौँ गइरहेको महाकाली यातायातको NA 7-6046 बसले बर्दगोरिया गाउँपालिका उडा नम्बर 1 साझा चौक नजिक साइकलमा सवार दुईजना बालकलाई ठक्कर दिएको थियो. बसको ठक्करबाट गम्भीर घाइते भएका बर्दगोरिया गाउँपालिका वडा नम्बर 1 का 8 वर्षका अंशु चौधरी र घुडाघुडी नगरपालिका वडा नम्बर 8 का 12 वर्षका लक्ष्मण चौधरीको उपचारको क्रममा ज्यान गएको हो. घाइते अंशु र लक्ष्मणलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो. घाइते लक्ष्मण चौधरीको नेपालगञ्ज स्थित नर्सिङ होममा उपचारका क्रममा ज्यान गएको र अर्का घाइते अंशुको भारतको लखनऊमा ज्यान गएको जिल्ला प्रहरीकारले कैलालीका प्रवक्ता प्रहरी न्याय उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभएको छ. बस र चालकलाई इलाका प्रहरीकारले किले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो. नेपाल कम्युनिस्ट पार्टी नेकपाका थाई कमिटी सदस्य तथा पूर्व मन्त्री लेखराज भट्टले सरकारले गरेका राम्रा कार्यको समर्थन र नराम्रा कार्यको आलोचना गर्नु प्रतिपक्षको धर्म रहेको बताउनु भएको छ. सत्तापक्षका हरेक क्रियाकलापको निगरानी गरी सत्मार्गमा लाग्न दबाव सिर्जना गर्नु नै प्रतिपक्षको मुख्य भूमिका हुनुपर्ने र सबैको सहकार्यमा विकास निर्माणका काम गरिनुपर्नेमा नेता भट्टले जोड दिनुभयो. विजयादशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वका अवसरमा नेपाल कम्युनिस्ट पार्टी नेकपा पुनर्वास नगर कमिटी कञ्चनपुरद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै नेता भट्टले संस्कृति भनेको मानव जीवनशैली भएको र हाम्रा हरेक संस्कृति विज्ञानसँग जोडिएको उल्लेख गर्नुभएको हो. उहाँले हरेक चाडपर्वमा केही नराम्रा पक्ष समेत रहेकाले त्यसलाई क्रमिक रूपमा सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो. कैलालीमा पनि छठ पर्वको तयारी पूरा भएको छ। मानव सभ्यता बोधक प्रकृति प्रति कृतज्ञता र आराध्यदीप सूर्यको उपासना गरी मनाइने छठ पर्वलाई कैलालीको धनगढीमा पनि धुमधामका साथ मनाउने गरिन्छ। बिहिबारबाट सुरु भएको छठ पर्व तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घदी समापन गरिन्छ। शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यलाई अर्घदी मनाइने छठ पर्वको तयारी पूरा भएको छ। विगतमा सामान्य तरिकाले मनाइने छठ पर्व हाल धुमधामका साथ मनाउने गरिन्छ। पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व अहिले अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ। धनगढीमा पनि छठको भव्य तयारी गरिएको हो। धनगढीको मोहना नदी किनारा छठका लागि झकिझकाउ सिँगारिएको छ भने ठाउँ ठाउँमा प्रवेशद्वार बनाइएको छ। विगतमा 35,000 रुपियाँ लगानी लगाएर मनाउन सुरु गरिएको छठ पर्व हाल 6-7 लाखभन्दा बढी लागतमा पुगेको छठ पूजा सेवा समाजका अध्यक्ष सन्तोष मण्डलले बताउनु भएको छ। यस वर्ष पूजा गर्नका लागि मोहना घाटमा 200 स्टल बनाइएको उहाँले जानकारी दिनुभयो। करिब 50,000 दर्शनार्थी पूजामा सहभागी हुने अपेक्षा लिएको उहाँले बताउनु भएको छ। बिस्तारै पहाडी मूलका मानिसको समेत पूजामा सहभागिता बढेको उहाँले बताउनुभयो। सूर्य उपासना परम्पराको महक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ। छठको पहिलो दिन चतुर्थी व्रतले भोजनमा माछा मासु लसुन प्याज कोदो मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्दछन्। अर्घ सम्पन्न भएपछि सूर्य पुराण गर्ने चलन रहेको छ। सुदूरपश्चिम प्रदेशका इन्जिनियरहरूका लागि आज कैलालीको धनगढीमा खरिद व्यवस्थापन तालिम दिइएको छ। धनगढी महानगरपालिकाको सहयोग तथा इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रादेशिक कार्यकारिणी समितिको आयोजनामा इन्जिनियरहरूका लागि एक दिने तालिमको आयोजना गरिएको हो। धनगढी महानगरपालिकाका प्रमुख निरपबहादुर उर्दे तालिमको उद्घाटन गर्नुभएको थियो। तालिममा सुदूरपश्चिम प्रदेशका स्थानीय तह सरकारी कार्यालय र विभिन्न सङ्घ संस्थामा कार्यरत इन्जिनियरहरूको सहभागिता रहेको थियो। धनगढी उपमहानगरपालिकाका प्रमुख निरपबहादुर उर्दे खरिद व्यवस्थापनको समस्या सबै स्थानीय तहमा रहेको बताउनुभयो। खरिद व्यवस्थापन सम्बन्धी ज्ञान प्राविधिकहरूमा नहुँदा बिरुजु आउने समस्या रहेको बताउँदै नगर प्रमुख उर्दे यो तालिमले इन्जिनियरहरूलाई यसबारेमा ज्ञान सिप दिने बताउनु भएको छ। प्राविधिकहरू सरकारको मेरुदण्ड रहेको बताउनुहुँदै नगर प्रमुख उर्दे कतिपय ठाउँमा इन्जिनियरहरूले गरेका लापरवाहीका कारण योजना प्रभावित हुने गरेको धारणा राख्नुभयो। हुनाकी सडक अन्तर्गत कैलालीको मनहेरा र बेलीबीचको खोलामा निर्माण गरिएको पुलको डिजाइन इस्टिमेट गर्ने जस्ता इन्जिनियरका कारण इन्जिनियरिङ क्षेत्र बदनामित हुने गरेको नगर प्रमुख उर्दे भनाइ छ। इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रादेशिक कार्यकारिणी समितिका अध्यक्ष लवकुमार जोशीले तालिम फलदायी हुने बताउनुभयो। दोस्रो बेलौरी कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव 2076 को तयारी तीव्र पारिएको छ। गरिब तथा अनाथ बालबालिकाको सहयोगार्थ भन्ने नारासहित पूर्व विद्यार्थी समाज शान्ति माध्यमिक विद्यालय बेलौरीको आयोजनामा कार्तिक 21 गतेदेखि मङ्सिर 1 गतेसम्म बेलौरीको खुला मञ्चमा सञ्चालन महोत्सवको तयारी तीव्र पारिएको हो। स्थानीय स्तरमा उत्पादित उत्पादनहरूलाई प्रोत्साहन गर्ने, त्यसको बजारीकरणमा सहयोग गर्ने, उपभोक्तासम्म सहज रूपमा आपूर्ति गर्ने, व्यापारी उद्योगी तथा उपभोक्ताहरू प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै आर्थिक गतिविधिहरूको परिवर्तन गर्ने अवधारणाका साथ महोत्सव आयोजना गरिन लागेको हो। यस क्षेत्रको समग्र पर्यटकीय दृष्टिकोणबाट आम नागरिकहरूमा सबै आयामका पक्षहरूलाई प्रचार प्रसार गर्ने, विकास र प्रवर्धनमा सहयोग पुग्ने र सामाजिक चेतनामा अभिवृद्धि जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिन लागिएको महोत्सव समिति सचिव इन्द्रनाथ रेग्मीले जानकारी दिनुभएको छ। गत वर्ष पहिलोपटक समाजले बेलौरीको भकुण्डामा मेला सञ्चालन गरेको थियो। यस महोत्सवले अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको व्यापार व्यवसाय उद्योग धन्दा तथा उत्पादनको प्रवर्धन गर्नुका साथै स्थानीय कृषि पर्यटन लगायत अन्य पेसासँग सम्बन्धित विभिन्न पक्षको समुन्नति गरी स्थानीय जनताको किन्न सक्ने क्षमतामा वृद्धि ल्याउन मद्दत गर्नेछ। विशेष गरी बेलौरीको सांस्कृतिक निधिलाई नगर क्षेत्र बाहिर जिल्ला तथा प्रदेश स्तरमा प्रचार प्रसार गर्ने विश्वाससहित यहाँका विभिन्न राजनीतिक दल, सरकारी निकाय, सङ्घ संस्था, वित्तीय संस्था, शैक्षिक संस्था, धार्मिक स्थलहरू, जातीय समाजहरू र नागरिक समाज लगायतका समग्र सबै पक्षको आपसी सद्भाव एवं समन्वय तथा माया पाउन सफल हुने आशा विश्वास लिँदै महोत्सव आयोजना गर्न लागेको महोत्सव समिति संयोजक रामेश्वर नेपालीले जानकारी दिनुभएको छ। महोत्सवलाई करिब 50,000 दर्शकहरूले अवलोकन गर्ने अनुमान गरिएको छ। सो महोत्सवबाट अलङ्कृत आमदानी मध्ये बचत गरी बिलौरी क्षेत्रमा रहेका अति विपन्न समुदाय र जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सहयोगार्थ छात्रवृत्ति प्रदान एवं सामाजिक क्षेत्रमा लगानी गर्दै बाँकी बचतबाट संस्थालाई आर्थिक रूपले आफ्नो अस्तित्वमा सबल बनाउँदै यस क्षेत्रको समग्र शैक्षिक तथा सामाजिक गतिविधिमा प्रभावकारी भूमिका खेल्न सहयोग गर्ने लक्ष्य रहेको संयोजक न्युपानेले जानकारी दिनुभयो। सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा विक्रम सम्बत 2073 सालदेखि नै छाडा चौपायाको समस्या छ। सडक किनारका बस्तीहरू छाडा चौपायाबाट पीडित छन्। राजमार्ग आसपासका स्थानीय तहहरूले छाडा चौपाया व्यवस्थापनका नाममा गत वर्ष मात्रै करिब 2,53,00,000 रकम खर्च गरेका छन्। यस वर्ष पनि उत्तिकै रकम छुट्याइएको छ। स्थानीय तहहरूले वर्षेनी लाखौँ रकम छाडा चौपा व्यवस्थापनका लागि छुट्याइरहेका भए पनि समस्या भने जहाँको तहीँ छ। समाधानको साँटो झन् जटिल बन्दै गएको छ। अहिले स्थानीय तहहरूले मात्र छाडा चौपाको समस्या समाधान गर्न नसकेपछि उनीहरूले प्रदेश सरकारलाई पनि गुहार गरेका छन्। थप जानकारी यो रिपोर्टबाट।
सोगदान खाएर हामीलाई त साह्रै सता छ। तर पहिला के भने हामीलाई बोट्थ्यो अरे, त्यहाँ यस्तो गर्छु उस्तो गर्छु भने धुन्दा अरे, आजकल त्यो नि गाई गोरुको पनि के व्यवस्था गरिदिए त हाम्रो धान बचाउँथ्यो होला नि, कस्तो समस्या छ।
घोडागुडी नगरपालिका कि मायादेवी चन्द छाडा चौपायाले दिएको शास्ती र जनप्रतिनिधिले गरेको बाचाबारे बताउनु हुँदै चुनावका बेला जनप्रतिनिधिहरूले छाडा चौपाया व्यवस्थापन गर्छौ भनेर भनेको भए पनि अहिलेसम्म समस्या जिउका त्यौ रहेको घोडागुडीकै कला भण्डारीको भनाइ छ।
गाई गोरु दिउँसो लुक्दा राति आइकन चुट्दा कहाँ आइकन त्यही भाइ छाडी राति टर्चर
लगाएर
उजेल हुन्छ म खेतै धारी आएको छ। एकचोटि समाधान गर्छु भन्के त गोठ लगाएका हुन्, अर्का गाउँका पनि त्यहीँ ल्याएर गोठ गर्ने पाल्ने भनेर सुविधा गर्ने भने उसले त झन् अन्तिका गोरु बाछा त्यहीँ भरेर हाम्रो केही पनि राखेन।
जनप्रतिनिधि आएको 2 वर्ष बितिसक्दा पनि कैलाली र कञ्चनपुरमा रहेको छाडा चौपाएको समस्या भने अहिलेसम्म समाधान भएको छैन। स्थानीयहरू राति आनन्दले निदाउन पाएका छैनन्। उनीहरू खेतीपातीका बेला मध्यरातमा टर्च बालेर खेततिर दौडिन्छन्। चुनावका बेला नेताले जित्ने बित्तिकै छाडा चौपायाको समस्या समाधान गरिदिने आश्वासन दिएका भए पनि त्यो अहिलेसम्म पुरा भएको छैन। जितेर गएका जनप्रतिनिधिहरू पनि अहिले स्थानीय तहको एक्लो प्रयासले यसको व्यवस्थापन हुन नसक्ने बताउँछन्। उनीहरूले अब प्रदेश सरकारको समन्वयमा छाडा चौपायाको व्यवस्थापन गर्ने बताएका छन्। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्प बहादुर ओड
होइन, असफल भन्दा पनि अब प्रयासहरू हामी प्रशस्तै गरेको हो, तर के भने असफल ठाउँका कारणले, ठाउँ नपाएका कारणले मात्र असफल भएको अवस्था हो। जस्तै धनगढी उपमहानगरपालिकाले एकचोटि 0 बनाइसकेका थियो। धनगढीले मात्र गरेर भएन, भएकोवालाले पनि त्यहाँ छोड्ने वातावरण सिर्जना गर्नु पर्यो, हामीले सजिलो वातावरण सिर्जना गर्नु पर्यो भन्ने तरिकाको हो।
विगतका वर्षमा लाखौँ रकम व्यवस्थापनका नाममा खर्च भएको भए पनि अन्य स्थानीय तहका छाडा चौपायाका कारण व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ। त्यसैले अब कैलाली कञ्चनपुरका विभिन्न स्थानीय तहहरू प्रदेश सरकारको समन्वयमा छाडा चौपायाको व्यवस्थापनमा जुट्ने उहाँ बताउनुहुन्छ। छाडा चौपाया स्थानीय तह र सर्वसाधारणको मात्रै नभएर ट्राफिक प्रहरीको पनि टाउको दुखाइ भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरोज कुमार ठकुराथी छाडा चौपायाका कारण विभिन्न दुर्घटनाहरू हुने गरेको बताउनुहुन्छ। उहाँ स्थानीय तह र प्रदेश सरकारले यसको दीर्घकालीन समाधान गर्नुपर्ने बताउनुहुन्छ।
ट्राफिक व्यवस्थापनको लागि छाडा चौपाया अहिले गम्भीर चुनौतीको रूपमा रहेको छ र यो कैलाली जिल्लामा मात्र नभएर नेपाल अधिराज्यभर नै यो चुनौतीका विषयहरू छन् र यसलाई समाधानका विषयमा चाहिँ ट्राफिकको चाहिँ भूमिका भए तापनि यो अरू स्थानीय निकायको पनि यसमा गहन जिम्मेवारी रहेको छ। यसलाई सुधार जस्तो गरे त्यसबाट हामीले पनि केही बेनिफिट लिने हिसाबले यसलाई चाहिँ व्यवस्थापन गर्न सके, त्यसबाट हामीलाई फाइदा पनि हुन्छ होला।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी पनि स्थानीय प्रदेश र सङ्घीय सरकारको समन्वयमा छाडा चौपाया व्यवस्थापन गरिने बताउनुहुन्छ। यसका लागि तयारी समेत थालिएको उहाँ बताउनुहुन्छ।
कृषि मन्त्रालय अब सम्बन्धित भएको हुनाले हामी कुन मोडेलमा जान उपयुक्त हुन्छ र जस्तै सरकारी फर्म स्थापना गरेर जाने कि होइन, त्यसपछि हामी कुनै निजी लगानीकर्ताको समन्वयमा जाने कि स्थानीय सरकारको उसमा चाहिँ स्वामित्वमा गरेर जाने कि कसरी जाने, अब 3 मोडेलको उसमा चाहिँ अब हामीले खाका कृषि मन्त्रालयले अब त्यो बनाउँदैछ। हामी फेरि लगत्तै स्थानीय सरकार प्रमुख र प्रदेश सरकार संयुक्त रूपमा बसेर यो उसमा जाँदा हुन्छ भन्ने उसमा त्यो छलफलबाट निचोड निस्किसकेपछि हामी त्यो प्रक्रियालाई अगाडि बढाउँछौँ।
यो समस्या कैलाली कञ्चनपुरका अधिकांश स्थानीय तहमा देखिएकोले अब यसको दीर्घकालीन समाधानको प्रयास थालिने उहाँ बताउनुहुन्छ। छाडा चौपाया समस्या मात्रै नभएर उचित व्यवस्थापन गर्न सके आमदानीको स्रोत हुने भन्दै उहाँ यसलाई सोही पाटोबाट समाधान गरिने बताउनुहुन्छ।
व्यवस्थापन गर्न सक्यो भने त्यहाँबाट धेरै चिजको चाहिँ फाइदा छ, जस्तै गौमूत्रको, त्यसपछि के अरे हामी त्यहाँबाट अगरबत्ती बनाउन सक्छौँ, त्यहाँबाट गमला बनाउन सक्छौँ, त्यहाँबाट अर्ग्यानिक मल बनाउन सक्छौँ। अनि त्यो अनुसार नै हामीले अब व्यवस्थापन गरेर जानुपर्छ भन्ने सबै प्रमुखहरूको धारणाहरू आयो र त्यही अनुसार नै अब चाहिँ आगामी दिनमा हामीले जानुपर्छ भन्ने उसमा नै छलफल त्यो दिन भयो। अब फेरि पनि हामी बैठक बस्छौँ र त्यो विषयमा हामी निचोडमा निस्किन्छौँ।
सुदूरपश्चिमका तराईका दुई जिल्लामा मात्रै 7,000 हाराहारीमा छाडा चौपाया रहेका छन्। चौपायाहरू बस्ती वरिपरि बस्छन्। मानिसले पालेका जनावर भएकाले यी मानव बस्तीमै बस्छन्। राति खेती र पस्छन् र बिहान मेरमेरीमा सडकतिर लाग्छन्। स्थानीय सरकार सञ्चालन ऐन 2074 छाडा चौपायालाई स्थानीय तहले नै व्यवस्थापन गर्नुपर्ने व्यवस्था रहेको छ। यही कानुनी प्रावधानलाई टेकेर स्थानीय तहले व्यवस्थापनको पहल पनि सुरु गरेका हुन्। उनीहरूले लाखौंको लागतमा गौशाला बनाए तर प्रतिफल भने शून्य रह्यो। प्रदेश सरकारले पनि छाडा चौपायाको नाममा बजेट मात्रै खर्च नगरोस्। साँच्चीकै सर्वसाधारणहरूले छाडा चौपायाको शास्तिबाट उन्मुक्ति पाउन सकुन्। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। छाडा चौपायाको व्यवस्थापन अझै हुन नसक्नुको कारण के होला जस्तो लाग्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
छाडा चौपायाको के गर्ने, यो सबैले छोडिसक्यो। छोडिसकेपछि अब यो समाजले सरकारले त उडा दिइसकिया छ, होइन, गौशाला बनाउनु भनिसकिया छ, यहाँको मान्छेले काम
गरिदिँदैनन्। किसानहरूकै गल्ती हो, गाई गोरु पाल्दैनौँ हामीहरू, आजभोलि छोडिदियौँ। जम्मा चाहिँ बजारमुखी भयो मान्छे, गाउँमा मतलब बस्ती छैन, बजारमा गाई गोरु पाल्न सकिने अवस्था पनि आएन, गाउँमा पनि चाहिँ पाल्ने अवस्था आएन, सारा जङ्गल चाहिने मतलब समुदाय भयो, गाई गोरु समुदायमा पनि लगाउन नमिल्ने भयो। मेरो छोरीले एमए गरिरहेछ, बुहारले एमए गरिरहेछ भने उनीहरू गाई गोरु पालेर गाउँ कहाँ बस्छन्?
हर्षबहादुर सिंह, छाडा चौपायाको बारेमा त के भन्ने, सबभन्दा जनचेतनाको कमी हो जस्तो पनि लाग्छ मलाई। किनभने हामी गाई हाम्रो राष्ट्रिय जनावर पनि भन्छौँ, हिन्दू धर्मको आमा पनि भन्छौँ, तर त्यो गाईलाई दुनजेलसम्म दुध खान्छौँ, त्यो गइसकेपछि त आमा हो कि राष्ट्रिय जनावर होस् हामी भगाइदिन्छौँ। नागरिकहरूको सचेतनाको कमी कमजोरी पनि हो, इन्डिया पनि जान दिनु पर्ने हो कि। जसरी गाईहरू पहाड लगिन्छन्, अरू जिल्लामा लगिन्छन् भने लग्न दिइँदैन।
खड्ग बहादुर पाल, एक नम्बरमा त छोड्नेको गल्ती छ, अर्को नम्बरमा व्यवस्थापन गर्ने पक्षको गल्ती। व्यवस्थापन गर्छौँ भनेर भन्थे तर गरेन, सीमित रह्यो त्यस्तैमा।
लीलाधर जोशी, कसै घर भत्काइदियो भनेपछि मान्छेहरू रोडमा अवश्य नै निक्लन्छन्। त्यस्तै गाई वस्तुको चरण अहिले त्यति गौचरहरूलाई सामुदायिक वन भन्ने नामले चाहिँ अतिक्रमण भयो भनौँ, अब सरकार पक्षले लियो। उनीहरूको बासस्थान र खाने उठ्ने पानीघाट गौचरहरू भन्ने बन्द भयो स्थानीय सरकार, तिनीहरूको व्यवस्थापन भएको छ कि छैन भन्ने कुराहरू पनि ध्यान नदिएको कारणबाट यस्तो स्थिति आएको।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 90.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, अब छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो व्हील चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई?
अहँ,
अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ। राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौँ।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
ए शम्भु, केटी हेर्दै गई थिए,
कसो लाग्यो भन्छ केटी
छाड्दछि केटीका कुरा जान रे पढे लेखे त निकी थिए केटी दाँत भने तैका विषयलाई तैका दाँतै देखबर मन मर्यो मेरो
तैकी लेखाइ त युएन दन्त उपचार केन्द्र छ भ अस्पताल रोड गल्ली नम्बर 1 मे दाँत नमिल्याका बांगाटिङ्गा दाँत मिलाउन्या दाँत टल्काउन्या नदुखाई भर दाँत निकाल्या रे अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिना है ताई लैजालै भ दाँत बनाउनै त
ए युएन दन्त उपचार केन्द्र अरु के सेवा छन् भ तयका
दाँत नयाँ दाँत राख्द्या दाँतमि सिमेन्ट भद्द्या दाँतमि दाँतको रङ मिलाएर कलर भद्द्या मुखमि आउने घाउ खटिराको उपचार अद्द्या गिजाबठे रगत आउने गिजा पाक्या समस्याको समाधान दाँतको एक्सरे गद्द्या
हजुर दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्
साथै डाक्टर महमूद खान बीडीएस बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरान प्रत्येक दिन दाँत र मुख सम्बन्धी सस्तो र सुलभ मूल्यमा सम्पूर्ण उपचार गरिन्छ
सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गल्ली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ सम्पर्क नम्बर 0995240005
समाचारमा पुनः स्वागत छ अब बाँकी समाचार आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा 4,000 भन्दा बढी मतदाता सहभागी हुने भएका छन् जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने तीनवटामा कुल 4,336 मतदाता सहभागी हुने भएका छन् दोगडा केदार गाउँपालिका 4 1,808 सुर्नया गाउँपालिका 1 619 र पुर्चणी नगरपालिका 4 1,909 मतदाता रहेको निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिनुभएको छ निर्वाचन हुने तीनवटामा 5 मतदान केन्द्र तोकिएका छन् दोगडा केदार 4 केदारनाथ माध्यमिक विद्यालय पिपलकोट र हुनेनाथ माध्यमिक विद्यालय कपिन्ना सुर्नया गाउँपालिका 1 गाउँ विकास समिति भवन गुर्केली र पुर्चौनी नगरपालिका 4 महादेव माध्यमिक विद्यालय शिवाबु पहरुर माध्यमिक विद्यालय बाङ्गा मतदान केन्द्र तोकिएका छन् पिपलकोट माध्यमिक विद्यालयमा 1,229 हुनेनाथ माध्यमिक विद्यालयमा 579 गाउँ विकास समिति भवन गुर्केलीमा 619 महादेव माध्यमिक विद्यालयमा 865 र पहरुल माध्यमिक विद्यालयमा मतदान केन्द्रमा 1,044 मतदाताले मतदान गर्न पाउने भएका छन् यसै वर्षको साउन 16 गतेसम्म 18 वर्ष पुरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् वडाध्यक्ष रिक्त रहेका बैतडीका तीनवटामा आगामी मङ्सिर 14 गतेका दिन उपनिर्वाचन हुन लागेको हो कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 1 बाह्रकुण्डामा पुनर्स्थापन गरिएका मुक्तहलिया परिवारलाई टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छ बस्तीमै खानेपानीको बोरिङ जडान भएपछि खानेपानीका लागि अन्यत्र भौतारिँदै हिँड्नुपर्ने दिनको अन्त्य भएको हो क वर्गको परिचय पत्र पाएका 35 परिवार मुक्तहलियालाई बाह्रकुण्डामा पुनर्स्थापन गरिएको छ पुनर्स्थापनमा परेका परिवारले घर निर्माणको कार्य गर्न र पानी पिउनका लागि टाढाबाट पानी किनेर बोकेर ल्याई प्लास्टिकको खाल्डोमा जम्मा गरेर राख्नुपर्ने बाध्यता रहेको थियो राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुर र हेबिटाट नेपालको साझेदारीमा सञ्चालित हलिया आवास परियोजना अन्तर्गत परियोजनाको 3,00,000 र भीमदत्त नगरपालिकाको 2,00,000 गरी कुल रु 5,00,000 बस्तीमा बोरिङ जडान गरिएको हो बोरिङ जडान भएपछि 1 किलोमिटर टाढाबाट पानी किनेर पिउनुपर्ने बाध्यताको अन्त्य भएको मणि दमाईले बताउनु भएको छ विगतमा खानेपानीकै लागि एक परिवारले दैनिक 100 रुपियाँदेखि 300 रुपियाँसम्म खर्च गर्दै आएका थिए यसै गरी परियोजना र नगरपालिकाको सहयोगमा वडा नम्बर 19 बाग फाटामा पुनर्स्थापन गराइएका मुक्तहलिया परिवारको बस्तीमा समेत 5,00,000 रुपियाँकै लागतमा खानेपानीका लागि बोरिङ जडान गरिएको राष्ट्रिय हरिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिबी लोहारले जानकारी दिनुभएको छ जसबाट 32 परिवार लाभान्वित भएका छन् कञ्चनपुरको बेलौरीमा एक स्थानीयको घरमा आगलागी भएको छ बेलौरी नगरपालिका वडा नम्बर 6 दीपक चन्दको पक्की घरमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा झन्डै 22,00,000 बराबरको क्षति भएको जनाइएको छ इलाका प्रहरीकारले बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले आज लागेको आगो स्थानीय नेपाल प्रहरी सशस्त्र प्रहरीको सहयोगमा दमकलको सहायताले नियन्त्रणमा लिएको बताउनु भएको छ तर झन्डै 22,00,000 बराबरको क्षति भने भएको अनुमान गरिएको उहाँले बताउनुभयो जिल्ला प्रहरीकारले बाजुराले सवारी साधनहरूको चेक जाँचमा कडाई गरेको छ। दसैँ तिहार मनाउनका लागि जिल्ला भित्रिएकाहरू दसैँ तिहार मनाएर कर्मथलो फर्किन थालेपछि सम्भाव्य सवारी दुर्घटनालाई मध्यनजर गर्दै सवारी साधन चेक जाँचमा प्रहरीले कडाई गरेको हो। विशेष गरी दसैँ तिहारपछि गृह जिल्लाबाट बाहिर जाने यात्रुहरूसँग बढी भाडा असुल्ने, सवारी साधनहरूको क्षमताभन्दा बढी यात्रुहरू राख्ने, सवारी साधनहरूको चेक जाँचमा कडाई गरिएको जिल्ला प्रहरीकारले बाजुराले जनाएको छ। प्रहरीले बिहिबार जिल्लाका ग्रामीण सडकहरूमा सञ्चालन भइरहेका र जिल्ला सदरमुकाम भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधनहरूको चेक जाँच गर्दा 40 ट्राफिक नियम कानुनको उल्लङ्घन गरेको पाइएपछि विभिन्न सवारी साधनहरूबाट एकै दिन 29,500 राजस्व सङ्कलन गरेको जनाइएको छ। चालु आर्थिक वर्षको 3 महिनाको अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा 3.7% पुगेको छ। गत वर्षको तुलनामा भदौ महिनामा व्यापार घाटा 3% कमी आएकोमा असोज महिनासम्म आइपुग्दा 12% कमी आएको छ। भन्सार विभागका अनुसार 3 महिनाको अवधिमा 3,34,94 करोड रुपियाँको सामान आयात भएको छ भने 27,16 करोड रुपियाँ बराबरको सामान निर्यात भएको छ। निर्यातको तुलनामा आयात 12 गुणा बढी देखिएको छ। गत वर्ष यो अवधिमा 3,73 अर्ब रुपियाँको लागत र 23,74 करोडको निर्यात थियो भने निर्यातको तुलनामा आयात 15 गुणाले बढिरहेको थियो। गत वर्षको सोही महिनाको तुलनामा र अघिल्लो महिनाको तुलनामा पनि व्यापार आयात व्यापार घटेको छ। असोजमा नेपालीहरूका दुई ठुला चाड दसैँ तिहार परेका कारण पनि यो समयमा धेरै आयात हुने गर्दछ, तर यस वर्ष भने त्यस्तो देखिएन। अघिल्ला महिना नेपालीको निर्यात 25% बढेको र आयात 1% घटेको थियो, तर असोजमा अघिल्लो महिनाको तुलनामा निर्यात घटे पनि आयात पनि घटेको देखिएको। चालु आर्थिक वर्षको साउनमा 1,06 अर्ब रुपियाँको सामान आयात भएकोमा साउनमा 1,26 अर्ब रुपियाँको सामान आयात भएको थियो। असोजमा भने 1,02 अर्ब रुपियाँको मात्रै सामान आयात भएको छ। गत वर्ष असोजमा 1,41 अर्ब रुपियाँको सामान आयात भएको थियो। गत वर्ष असोजको तुलनामा यस वर्षको असोजमा 39 अर्ब रुपियाँले व्यापार घटेको छ। नेपाल र संयुक्त अरब इमिरेट्स युएई बीच भएको श्रम समझदारी एमओयुको कार्यान्वयनमा मार्ग प्रशस्त गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह जेडब्लुसी को पहिलो बैठक यही कार्तिक 17-18 गते काठमाडौँमा बस्ने भएको छ। दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्ता सम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्ने लगायतका प्राविधिक विषयलाई बैठकले टुङ्ग्याउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रूप दिने मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। बैठकमा 6 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डाक्टर घिमिरेले गर्नुहुनेछ। यसै गरी युएका तर्फबाट त्यहाँका मानव संसाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाईले नेतृत्व गर्नुहुनेछ। बैठकमा सहभागी हुन युएको प्रतिनिधिमण्डल शनिबार काठमाडौँ आउनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आगामी मङ्सिर 14 गते हुने उपनिर्वाचनका लागि उम्मेद्वार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ। बिहिबार बसेको केन्द्रीय समिति बैठकले उम्मेद्वार चयन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला समेतको सहमतिमा प्रदेश सभा र प्रतिनिधि सभा सिटका लागि उम्मेद्वार चयन गर्ने जिम्मेवारी सुम्पिएको बताइएको छ। बैठकले धरान उपमहानगरपालिकामा तिलक राईलाई उम्मेद्वार बनाउने तल्लो तहको सिफारिसलाई अनुमोदन गरेको बताइएको छ। बैठकमा महामन्त्री डाक्टर शशाङ्क कोइरालाले प्रस्तुत गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाश मानसिंह, अर्जुन सिंह केसी, बलबहादुर केसी, महेश आचार्य, एनपी साउन, महेन्द्र यादव लगायतले धारणा राखेका थिए। अब खेल खबर। कैलालीको धनगढीमा कार्तिक 16 गतेदेखि 26 गतेसम्म आयोजना हुने निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ। विद्यालय स्तरीय T20 क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जनाइएको छ। आयोजक संस्कार क्रिकेट एकाडेमीका अध्यक्ष रामचन्द्र साईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो। सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा हुने प्रतियोगितामा देशभरका 12 विद्यालयको सहभागिता रहने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको विजेताले 2,00,000 नगद पुरस्कार, उपविजेताले 1,00,000 नगद, प्रतियोगिताका उत्कृष्ट खेलाडीले 15,000, उत्कृष्ट ब्याट्सम्यान बलर फिल्डरले नगद 5,000 रुपियाँ र हरेक खेलका म्यान अफ द म्याचले 1,500 नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयका कक्षा 10 सम्म अध्ययनरत 10 जना खेलाडी र 4 जना 19 वर्ष मुनिका नेपाली क्रिकेट खेलाडी रहने जनाइएको छ। प्रतियोगिताको मुख्य प्रायोजन निष्ठ कलेजले गरेको छ। नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिनुभएको छ। ओलीले आज सामाजिक सञ्जाल ट्विटर मार्फत मल्ललाई बधाई दिनुभएको हो। झन्डै 10 वर्ष कप्तानको भूमिकाबाट पारस खड्काले राजीनामा दिएपछि मल्लले कप्तानको जिम्मेवारी पाउनु भएको छ। मल्ललाई गएको बुधबार नेपाल क्रिकेट संज्ञानले कप्तानको जिम्मेवारी दिएको हो। नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु। उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससहित शुभकामना व्यक्त गर्दछु, प्रधानमन्त्री ओलीले लेख्नु भएको छ। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। कैलालीमा अवरुद्ध पूर्व पश्चिम राजमार्गको बौनिया सडक खण्ड सुचारू। सरकारले गरेका राम्रा कार्यको समर्थन र नराम्रा कार्यको आलोचना गर्नु प्रतिपक्षीको धर्म रहेको पूर्व मन्त्री भट्टको भनाई। सुदूरपश्चिम प्रदेशका इन्जिनियरहरूलाई खरिद व्यवस्थापन तालिम प्रदान। उपनिर्वाचनमा बैतडीमा 4,000 भन्दा बढी मतदाता सहभागी हुने। जिल्ला प्रहरीकारले बाजुराद्वारा सवारी साधनको चेक जाँचमा कडाई। नेपाली काङ्ग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेद्वार चयन गर्ने जिम्मा पदाधिकारीहरूलाई। र नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान मल्ललाई प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन। हस्त यही समाचार बुलेटिन यही सकिन्छ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई विशेष धन्यवाद।